नमस्कार, मानवाधिकार शिक्षा रेडियो कार्यक्रमबाट म अर्जु विष्ट सल्यानी. अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक गण्डकी प्रदेश कार्यालयले तयार पारेको यो कार्यक्रम रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जबाट हरेक मंगलबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म र रेडियोका आसुति 102.6 मेगाहर्जबाट मंगलबार बिहान 8 बजेदेखि 8:30 बजेसम्म प्रसारण हुन्छ. तपाईँ यो कार्यक्रम www.insec.org.np र www.inseconline.org लगन गरी चाहेको बेला सुन्न सक्नुहुन्छ.
रोक्नुहोस् रोक्नुहोस्, 1, 2, 3, 4, 5, 6, 7 चारजनाको सिटमा सातजना, त्यसमाथि वृद्ध र केटाकेटी पनि. आफ्नो चिन्ता नभए पनि कम्तीमा उहाँहरूको त स्वास्थ्यको ख्याल राख्नुहोस्.
के गर्ने सर, चाडबाडको बेला छ.
चाडबाड भनेर कोरोना भाइरसले त छुट दिँदैन होला त.
त्यो त हो, सरी सर.
बिरामी, बाल बालिका तथा ज्येष्ठ नागरिकलाई सार्वजनिक यातायात र भिडभाडबाट टाढै राखौ. चाडपर्व मनाउँदा सबैको स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिऊ.
स्वस्थ जीवन र सुरक्षित समाज नै सबभन्दा ठुलो पर्व हो. अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्से.
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले आफ्नो स्थापनाकालदेखि मानवाधिकार अनुगमन, अभिलेखीकरण, प्रसार तथा पैरवी गर्ने क्रियाकलापहरू मार्फत मानवाधिकारको संरक्षण तथा सम्वर्धनको कार्य गर्दै आइरहेको छ. साथै हरेक वर्ष फागुन 7 गते मानवाधिकार वर्ष पुस्तक सार्वजनिक गर्दै आएको छ. आजको कार्यक्रम हामीले यसैको सेरोफेरोमा केन्द्रित रहेर तयार पारेका छौं. इन्सेकले सन् 1992 निरन्तर रूपमा नेपाल मानवाधिकार वर्ष पुस्तक हरेक वर्षको फागुन महिनाको 7 गते सार्वजनिक गर्दै आएको छ. यो पटक पनि फागुन 7 गते देशका 7 प्रदेशमा मानवाधिकार वर्ष पुस्तक 2021 सार्वजनिक गरिसकिएको छ. सन् 1992 नेपाल मानवाधिकार वर्ष पुस्तक प्रकाशन गर्दै आएकोमा सन् 2021 आउँदा 29 संस्करण पूरा भएको छ. मानवाधिकार अभिलेखीकरणको कार्यलाई समयअनुसार सुधार गर्दै आइरहेको इन्सेकले यस वर्षदेखि मोबाइल एप तथा अनलाइनमा आधारित प्रणालीको सुरुवात गरेको छ. प्रविधि मैत्री प्रणाली सुरु भएपछि मानवाधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरू, तथ्याङ्क तथा विवरणहरूको उपलब्धता आवश्यकता अनुसार गर्न सकिने इन्सेकले विश्वास व्यक्त गरेको छ. इन्सेकले प्रकाशन गर्ने गरेको मानवाधिकार वर्ष पुस्तक लगायतका सामग्रीहरू र मानवाधिकार अनुगमनको आधारमा तयार गरिएका प्रतिवेदनहरू मानवाधिकार संरक्षण र सम्वर्धनको पैरवी गर्ने कार्यका लागि सहयोगी सामग्रीको रूपमा प्रयोग गर्ने गरिएको छ. इन्सेकले गरेको प्रलेखीकरण र पैरवीको कारणले मानवाधिकार उल्लङ्घन तथा ज्यादतीका घटना न्यूनीकरण गर्न र मानवाधिकार संरक्षणको लागि नीतिगत तथा कानूनी संरचनामा सुधार ल्याउन मद्दत पुग्ने अपेक्षा गरिएको छ. मानवाधिकारको संरक्षण र सम्वर्धनका लागि नेपालले अन्तर्राष्ट्रिय तहमा गरेका प्रतिबद्धता र नेपालको संविधान 2072 निर्दिष्ट गरेका मानवाधिकारका मूल्य र मान्यताहरूलाई व्यवहारतः कार्यान्वयन गर्नका लागि पैरवी र विभिन्न कार्यक्रमहरू मार्फत राज्यको ध्यान आकर्षण गराउने, जिम्मेवार बनाउने कार्यमा इन्सेकले महत्वपूर्ण भूमिका खेलिरहेको छ. मानवाधिकार उल्लङ्घन तथा ज्यादती पीडितहरूको अधिकार प्रवर्धन कार्यक्रम अन्तर्गत मानवाधिकार उल्लङ्घनका पीडितको न्यायमा पहुँच पुर्याउन, राज्यलाई मानवाधिकार सम्बन्धी अन्तर्राष्ट्रिय दायित्व पालना गर्नेतर्फ जवाबदेही बनाउनका लागि पैरवी तथा दबावमूलक कार्यक्रम गर्न नागरिक समाजसँगको सहकार्य, समन्वय, सुदृढीकरण गर्ने उद्देश्य यस कार्यक्रमको रहेको छ. नेपाल पक्ष राष्ट्र भएका 6 ठूला महासन्धिहरू, नागरिक तथा राजनैतिक सम्बन्धी महासन्धि, आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार सम्बन्धी महासन्धि, यातना विरुद्धको महासन्धि, बाल अधिकार महासन्धि, महिला उप हुने भेदभाव विरुद्धको महासन्धि, जातीय भेदभाव विरुद्धको महासन्धिको आधारमा आधारित रहेर मानवाधिकार अवस्थाको अनुगमन गर्ने, अभिलेखीकरण गर्ने र सम्प्रेषण गर्ने काम निरन्तर भइरहेको छ. आजको कार्यक्रममा हामी अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक गण्डकी प्रदेशले प्रदेश राजधानी पोखरामा आयोजना गरेको मानवाधिकार वर्ष पुस्तक 2021 सार्वजनिकीकरण तथा सन् 2020 मानवाधिकारको अवस्थाका बारेमा भएको अन्तर्क्रियात्मक कार्यक्रमका प्रसङ्गहरूलाई उठान गर्दैछौ. यसका लागि गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता डाक्टर राजेन्द्र घिमरेले व्यक्त गरेका कुराहरू,
इन्सेकले चाहिँ अब विगत 29 वर्षदेखि होइन जुन एउटा प्रयास गर्यो, यसले एउटा सिस्टमेटिकल्ली नेपालको मानवाधिकारको अध्ययन गर्न खोज्ने
इन्सेक गण्डकी प्रदेशका संयोजक शिव खक्रेलद्वारा व्यक्त गण्डकी प्रदेशको मानवाधिकार अवस्था, महानगर बालमञ्चका अध्यक्ष एलिना श्रेष्ठ र इन्सेकद्वारा पुरस्कृत उत्कृष्ट कास्की जिल्ला प्रतिनिधि सुशन घिमिरेको अनुभूति प्रस्तुत गर्नेछौ. कार्यक्रममा अब गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता डाक्टर राजेन्द्र घिमिरेद्वारा व्यक्त गरिएका कुराकानीहरू अबको क्रममा।
मानवाधिकारको स्थिति हामीले हेर्यौँ भने पञ्चायत काल भन्दा र सशस्त्र द्वन्द सुरु भयो त्यसपछि हाम्रो चाहिँ अहिले तुलनै गर्न नसकिने गरेर राम्रो छ। होइन यसरी एउटा प्रजातन्त्र प्रति जो लड्नु भयो उहाँहरूले मानवाधिकारको क्षेत्रमा पनि ठुलो योगदान गर्नुभएको छ। त्यसै गरी यो वर्ष पुस्तक प्रकाशनले पनि वास्तवमा यो के रहेछ भने हाम्रो पूर्वीय दर्शनको हेऱ्यौँ भने हाम्रो चाहिँ श्रुति स्मृति परम्परा रहेछ, सुन्दै आएका चिजहरू भन्दै आएका चिजहरूलाई मान्ने परम्परा रहेछ। तर युरोपियनहरूले यसलाई चाहिँ डकुमेन्टेसनको पद्धति सुरु गरे। त्यही भएर हाम्रो पनि यहाँ अहिलेको इतिहास हेर्नु पऱ्यो भने के छ भने पहिला आएर चाहिँ ह्वेनसाङले के लेखे त्यो बेला नि हामी यहाँ मान्छे त थियौँ नि, होइन हाम्रो पिता पुर्खा थिए। तर ह्वेनसाङले के लेखे त्यसो चाहिँ त्यो ब्रिटिस भाइसरायहरूले के लेखे ती राजदूतहरूले के लेखे भनेर हाम्रो हेर्नुपर्ने स्थिति थियो। तर यो इन्सेकले चाहिँ अब विगत 29 वर्षदेखि होइन जुन एउटा प्रयास गर्यो यसले एउटा सिस्टमेटिकल्ली नेपालको मानव अधिकारको अध्ययन गर्न खोज्ने मान्छेलाई एउटा ठुलो रिसोर्स यसले चाहिँ प्रदान गरेको छ र मानव अधिकारको हननलाई कम गर्न पनि पक्कै पनि यसले होइन सरकारी निकायहरूलाई हाम्रो रिसर्चरहरूलाई अध्यापकहरूलाई र त्यति भएन सुरक्षाकर्मी साथीहरूलाई समेत यसले चाहिँ एउटा खुराक दिएर ओहो यो त गर्न नहुने रहेछ हामीले यस्तो काम गर्यो भने त यसरी होइन रिपोर्टमा आउने रहेछ भन्ने खालको एउटा चेतना पनि पक्कै यसले अभिवृद्धि गर्यो। यसको लागि यहाँहरूलाई हार्दिक बधाई धन्यवाद ज्ञापन गर्न चाहन्छु र यो अझै परिष्कृत हुँदै लामो समयसम्म यसको प्रकाशन सम्भव होस् भन्ने चाहिँ म कामना गर्दछु। धेरै प्रकारका मानवाधिकारका उल्लङ्घनका कुराहरू आइरहेका छन् र यो तपाईँ हामी सबैका अगाडि जगजाहेरै छन् र कतिपय कुराहरू इकोनोमिक सोसियल कल्चरल राइटको चाहिँ एउटा हाम्रो सिद्धान्त पनि प्रोग्रेसिभ रियलाइजेसनकै हो र हामीले एनालिसिस गर्दाखेरि हामीलाई प्राप्त त्यो रिसोर्स हामीलाई प्राप्त बजेटरी चिजहरू चाहिँ त्यो लक्ष्य प्राप्त गर्न प्रवृत्त छ कि छैन त्यसरी हामीले खर्च गरेनौँ भएर हामीले मूल्याङ्कन गर्नुपर्ने हुन्छ त्यो गरौँ। अब मलाई लाग्छ अब केही कुराहरू यहाँहरूले पनि उल्लेख गर्नुभएको छ प्रदेश सरकारको सीमित स्रोत साधनका बावजुद पनि केही सकारात्मक कामहरू भएका छन् त्यो पनि यहाँहरूले लेख्नु भएको छ त्यसको लागि हार्दिक धन्यवाद र केही चाहिँ एउटा सतर्क गराउने सचेत गराउने कुराहरू पनि यहाँहरूले लेख्नु भएको छ यो पनि हामीले मनन गर्नुपर्छ हाम्रो मन्त्रालयहरूले होइन समग्र प्रदेश सरकारले यो चाहिँ मनन गर्नुपर्छ भन्ने मलाई लाग्दछ। त्यसै गरी यो गत वर्ष चाहिँ एउटा विश्व मानव समुदायकै लागि अत्यन्तै विषम परिस्थिति आइपऱ्यो होइन जुन COVID-19 यो यसको बारेमा त्यति राम्रो जानकारी पनि नभएको यसको नेपालमा त परीक्षणको कुनै प्रविधि पनि नभएको त्यस्तो किसिमको एउटा समस्यामा हामी पऱ्यौँ। अब अहिले गण्डकी प्रदेशमै कमसे कम दैनिक 1500 सङ्ख्यामा PCR परीक्षण गर्न सक्ने एउटा अवस्था होइन विभिन्न अब सरकारहरूको प्रयत्नले बन्यो यो यसलाई पनि अब हामीले सकारात्मकै रूपमा हेर्नुपर्छ होला भन्ने मलाई लाग्छ। त्यसै गरी उपचारको सम्बन्धमा पनि के भयो भने यसको उपचार छैन भन्ने किसिमको कुरो हो र म आफै पनि यो सङ्क्रमणमा परेँ। यो परिसकेपछि यसो डाक्टर साहबहरूलाई फोन गर्यो के गर्यो उहाँहरू के भन्नुहुन्छ भने केही पनि छैन पोखरा र यसलाई सबैभन्दा महत्त्वपूर्ण चाहिँ हाई फ्लो अक्सिजन त्यो अक्सिजनको सप्लाई चाहिँ नियमित गर्नुपर्ने रहेछ। त्यस पछाडि हामी सबैले लागेर अहिले चाहिँ प्रदेश सरकारले पनि धेरै ठाउँमा जस्तै यो सङ्क्रामक रोग अस्पतालमा जिल्लाका विभिन्न अस्पतालहरूमा अहिले हाई फ्लो अक्सिजनको व्यवस्था गरेको छ र त्यसमा अरू विभिन्न इक्विपमेन्टहरू होइन राख्ने जनशक्ति राख्ने कामहरू पनि अब हामीले हाम्रो प्रदेश सरकारले चाहिँ गर्दै आएको छ। त्यो यो पूर्ण छ यसमा कुनै कमी कमजोरी छैन त्यो दावी गर्नु छैन यहाँहरू समक्ष किन त्यो हल्का दावी गरेर यहाँ केही हुनेवाला छैन किन तपाईँ हामीले यहाँको परिस्थिति देखेकै छौँ हाम्रो रिसोर्सहरू हाम्रो ह्युमन रिसोर्स सबैमा हामी चाहिँ जानकार छौँ। यो मानव अधिकारको क्षेत्रमा चाहिँ प्रदेश सरकारले गर्न सक्ने गर्नुपर्ने विषयहरू के हुन् भन्ने विषयमा हामीले अलिकति केही छलफल चलाउने हो कि होइन जस्तै यो मानव अधिकार आयोग र यहाँ नागरिक समाजका साथीहरू जो पहिलादेखि लागिरहनु भएको छ विभिन्न सङ्घ संस्थाहरू छन् उहाँहरूसँग मिलेर र प्रदेश सरकारले चाहिँ आफूसँग भएको त्यो रिसोर्सलाई कसरी अप्टिमम होइन एउटा ह्युमन राइट्स फ्रेन्डली किसिमले युटिलाइज गर्न सक्छ भनेर हामीले एउटा छलफल चलाउनु पर्छ कि होइन हाम्रो यहाँ अब SDG गोललाई इम्प्रेस गर्ने भनेका छौँ यो पञ्चवर्षीय योजनाहरू छन् मलाई लाग्छ गैर सरकारी संस्था महासङ्घको तर्फबाट त्यहाँ प्रतिनिधित्व पनि छ होइन उहाँले कति भन्न पाउनु भएको छ उहाँले भनेको कति सुनवाई भएको छ अब त्यो उहाँको अनुभवको हामी सुनौँला त्यसमा चाहिँ अपाङ्गता भएका क्षेत्रको साथीहरूको पनि प्रतिनिधित्व छ त्यस कारणले हामीले छुट्टै पनि त्यो छलफलहरू चलाउन सक्छौँ प्रदेश सरकारसँग भएको रिसोर्सलाई कसरी मानव अधिकार मैत्री किसिमले अब हामीले चाहिँ खर्च गर्ने ट्रान्सपेरेन्सीहरू कसरी कायम गर्ने, गुड गभर्नेन्सको इस्युलाई कसरी हामीले प्रमोट गर्ने, यी कुराहरूमा चाहिँ प्रदेश सरकार खुला हुनुपर्छ र खुला रहन्छ भन्ने म यहाँहरू समक्ष एउटा प्रतिबद्धता जाहेर गर्न चाहन्छु। र अलिकति हामीले हेर्दाखेरि चाहिँ अपराध र मानवाधिकारको हननमा थोरै फरक छुट्याएर चाहिँ व्यवहार गरियो भने हामीलाई सहिलो हुन्छ कि। त्यो अपराधको घटनामा चाहिँ अब क्राइम भिक्टिम हुने भयो, त्यसको पनि राज्यको दायित्व छ, क्राइम भिक्टिम पनि राज्यको दायित्व छैन त भन्दा छ होइन, क्राइम भिक्टिमलाई पनि उपचार प्रदान गर्ने, रिहेबिलिटेसनका कुराहरू होलिस्टिक रूपमै उसलाई चाहिँ त्यो प्रदान गर्ने राज्यको दायित्व छ, मानवाधिकारको हननमा पनि छ। तर यसलाई एकै ठाउँमा राखेर हेऱ्यौँ भने अलिकति गोलमोटोल हुन्छ कि, अलिकति हामीले त्यो पनि प्रयत्न गरौँ।
अब यहाँनिर मानवाधिकार समाचार। इन्सेकद्वारा फागुन 7 गते आयोजित नेपाल मानवाधिकार वर्ष पुस्तक 2021 को विमोचन समारोहमा नेपाल मानवाधिकार वर्ष पुस्तक 2021 को विमोचन नेपाल सरकारका परराष्ट्र मन्त्री प्रदीप कुमार गेवालीले गर्नुभयो। समारोहमा मन्त्री गेवालीले संक्रमणकालीन न्यायका लागि पीडित केन्द्रित भई उनीहरूको सम्मानित जीवनयापनका लागि आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारको ख्याल गरेर अघि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो। परराष्ट्र मन्त्री गेवालीले नेपालमा संक्रमणकालीन न्यायका लागि शान्ति सम्झौताको भावना, अन्तर्राष्ट्रिय प्रतिबद्धता, सर्वोच्चको फैसला, पीडितहरूको भावना र राजनैतिक यथार्थतालाई मध्यनजर गरी समाधान खोज्नुपर्नेमा जोड दिनुभयो। गेवालीले इन्सेकले निरन्तर रूपमा नेपालको मानवाधिकार अभियानमा नागरिकलाई शिक्षा, राज्यलाई जवाबदेही बनाउने कार्यमा विशिष्ट योगदान गरेको उल्लेख गर्दै मानवाधिकार उल्लङ्घन तथा ज्यादतिका घटनाको अभिलेखीकरण गर्दै आउनुले नागरिक समाज र राज्यबीचको सहकार्यको उदाहरणको रूपमा रहेको धारणा व्यक्त गर्नुभयो। इन्सेक गण्डकी प्रदेश कार्यालय पोखराको आयोजनामा फागुन 7 गते नेपाल मानवाधिकार वर्ष पुस्तक 2021 सार्वजनिकीकरण तथा सन् 2020 मानवाधिकार अवस्था विषयक अन्तर्क्रिया कार्यक्रममा मानवाधिकार उल्लङ्घन तथा ज्यादतिका घटनामा 477 जना पीडित भएको तथ्याङ्क सार्वजनिक गरियो। नेपाल मानवाधिकार वर्ष पुस्तक 2021 सार्वजनिकीकरण गर्दै गण्डकी प्रदेश मुख्य न्यायाधिवक्ता डाक्टर राजेन्द्र घिमिरेले मानवाधिकार वर्ष पुस्तकले राज्य र त्यसका निकायलाई मानवाधिकार प्रति सचेत गराउने बताउनुभयो। उहाँले नेपाल मानवाधिकार वर्ष पुस्तकले नेपालको मानवाधिकार अवस्थालाई बुझ्न महत्वपूर्ण भूमिका खेलेको भनाइ राख्दै मानवाधिकार मैत्री प्रदेश बनाउनका लागि इन्सेक सहित मानवाधिकारको क्षेत्रमा क्रियाशील संस्थाहरूसँग समन्वय र छलफल गरेर अगाडि बढ्ने बताउनुभयो। सार्वजनिकीकरण कार्यक्रममा गण्डकी प्रदेशबाट सन् 2020 उत्कृष्ट जिल्ला प्रतिनिधिको रूपमा इन्सेक कास्की प्रतिनिधि शुषण घिमिरेलाई प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता डाक्टर राजेन्द्र घिमिरेले 7,000 रुपैयाँ नगद, मायाको चिनो र सम्मान पत्र प्रदान गरी सम्मान गर्नुभयो। अब यहाँनिर मानवाधिकार गीत।
नागरिकलाई बिना पुजी त्यसै पक्रिएर मन परि पाइँदैन गर्न गिरफ्तार, मन परि पाइँदैन गर्न गिरफ्तार, देश छोड्ने आदेश र थुक्न नजर बन्द, देश छोड्ने आदेश र थुक्न नजर बन्द, पाइँदैन भन्ने पुरा धारा नौले भन्छ बिना पुर्दी गिरफ्तार गर्नानी, गिरफ्तार गर्नानी छैन बेच्नेका लागि कमाल पाइँदैन गर्नानी, बिना पुर्दी गिरफ्तार गर्नानी, गिरफ्तार गर्नानी छैन बेच्नेका लागि कमाल।
अब कार्यक्रममा इन्सेक गण्डकी प्रदेशका संयोजक शिव खकुरेलद्वारा व्यक्त गण्डकी प्रदेशको मानवाधिकार अवस्था, महानगर बालमञ्चका अध्यक्ष एलिना श्रेष्ठ र इन्सेकद्वारा पुरस्कृत उत्कृष्ट कास्की जिल्ला प्रतिनिधि शुषण घिमिरेको यो अनुभूति सुनाऊ।
गण्डकी प्रदेशमा विगतका वर्षहरूको तुलनामा मानवाधिकारको अवस्थामा क्रमिक रूपमा सुधार आएको देखिन्छ। इन्सेकको अभिलेख अनुसार गण्डकी प्रदेशमा यस वर्ष सन् 2020 राज्यबाट 92 जना र गैर राज्य पक्षबाट 385 गरी 477 जना व्यक्ति मानवाधिकार उल्लङ्घन तथा ज्यादतिका घटनामा पीडित भए। यस वर्ष राज्य पक्षबाट 6 जना महिला र 86 पुरुष गरी 92 जना र गैर राज्य पक्षबाट 353 जना महिला र 32 जना पुरुष गरी 385 जना पीडित भएका छन्। गत वर्ष सन् 2019 राज्य पक्षबाट 15 जना महिला र 190 जना पुरुष गरी 205 जना र गैर राज्य पक्षबाट 412 महिला र 62 जना पुरुष गरी 474 जना पीडित भएको अभिलेख गरिएको थियो। गत वर्षको तुलनामा यस वर्ष संख्यात्मक हिसाबले राज्य पक्षबाट भएका घटनामा 113 जनाले कमी आएको छ भने गैर राज्य पक्षबाट भएका घटनामा 85 जनाले कमी आएको देखिन्छ। यसका आधारमा पनि यस प्रदेशमा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा गत वर्षको तुलनामा केही कमी आएको देखिन्छ। गत वर्षको तुलनामा यस वर्ष संख्यात्मक हिसाबले राज्य पक्षबाट कमी आएको देखिन्छ। यस वर्ष राज्य पक्षबाट भएका घटनामा अभिव्यक्ति भेला तथा संगठित हुन पाउने अधिकारबाट 26 जना नागरिक वञ्चित भएको देखिएको छ। त्यसै गरी कुटपिटका घटनामा राज्य पक्षबाट 2 जना र गैर राज्य पक्षबाट 10 जना पीडित भएको देखियो। यस अवधिमा गिरफ्तारीमा 61 जना राज्य पक्षबाट पीडित भएका थिए। धम्कीका घटनामा 1 जना र जातीय विभेद घटनामा 1 जना गैर राज्य पक्षबाट पीडित भएको यस अवधिमा अभिलेख भयो। अमानवीय व्यवहार घटनामा 2 जना राज्य पक्षबाट र 4 जना गैर राज्य पक्षबाट पीडित भएको यस वर्ष अभिलेख भयो। यस वर्ष बाल अधिकार अन्तर्गत भएका घटनामा 115 जना बालिका तथा 6 बालक गरी 121 जना बाल बालिका पीडित भएको अभिलेख भयो। जसमध्ये बलात्कारमा 74 जना बालिका पीडित भए भने यौन दुर्व्यवहार घटनामा 34 बालिका र 4 बालक थिए। गत वर्ष सन् 2019 बलात्कारका घटनामा 42 जना बालिका पीडित भएका थिए भने यौन दुर्व्यवहार घटनामा 33 जना बालिका र 2 बालक पीडित भएको अभिलेख गरिएको थियो। गत वर्षको तुलनामा यस वर्ष बाल अधिकारको घटनामा 31 जना बाल बालिकाहरू बढी पीडित भएका छन्। यस प्रदेशमा सबभन्दा बढी कास्की जिल्लामा 20 जना बालिका र 3 जना बालक गरी 23 जना पीडित भए भने मुस्ताङ जिल्लामा सबभन्दा कम 2 जना बालिका बलात्कार घटनामा पीडित भए। महिला अधिकार अन्तर्गत 225 जना पीडित भएको र सबैभन्दा बढी घरेलु हिंसाबाट 162 जना पीडित भएको घटना यस अवधिमा अभिलेख भयो। गत वर्ष महिला अधिकार उल्लङ्घनका घटनामा 310 जना पीडित भएका थिए। यो संख्या गत वर्षको तुलनामा 85% कमी हो। यस तथ्याङ्कले भने गत वर्षको तुलनामा यस वर्ष यस प्रदेशमा महिला अधिकारको अवस्थामा केही सुधार आएको भन्न सकिन्छ। यस प्रदेशभित्रका जिल्ला मध्ये सबभन्दा बढी बागलुङ जिल्लामा महिला अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा 56 जना महिलाहरू पीडित भए भने सबभन्दा कम मुस्ताङ जिल्लामा 1 जना महिला बलात्कारको घटनामा पीडित भए। मनाङ जिल्लामा बाल तथा महिला अधिकार उल्लङ्घनका कुनै पनि घटना अभिलेख भएनन्। समाजमा एकपछि अर्को गर्दै बाल तथा महिला माथि हुने हिंसाका घटना भइरहेका छन्। महिला विरुद्धको हिंसामा घरेलु तथा पारिवारिक हिंसा प्रमुख छन्। घर परिवारसँगै नजिकका आफन्त तथा चिनजानका व्यक्तिबाट महिला तथा बाल बालिकाको हत्या, बलात्कार, बलात्कार प्रयास, यौन दुर्व्यवहार जस्ता घटना भएको इन्सेकमा अभिलेख भएको छ। बालिका तथा महिलामाथि हुने हिंसाको घटना समुदाय तथा प्रहरी कार्यालयमा मिलापत्र गरिने, बलात्कार तथा यौन दुर्व्यवहारका घटनाका आरोपितलाई धरौटीमा रिहा गरिने जस्ता प्रचलनका कारण पीडित कानुनी उपचारबाट वञ्चित हुनु परेको छ। यसरी विभिन्न प्रकारले हिंसामा परेका महिला तथा बाल बालिकाले राज्यका निकायबाट सहज, सर्वसुलभ तथा छिटो छरित रूपमा न्याय र समाजमा सुरक्षा तथा कानुनी शासनको प्रत्याभूतिलाई महसुस गर्न नसकिरहेको पाइयो। अल्पकालीन सुरक्षा गृह नहुँदा प्रदेशमा हिंसा पीडित महिला र बालबालिकालाई न्याय प्राप्त गर्ने अवधिसम्म समस्या रहेको पाइयो। यद्यपि सुत्केरी हुन नसकेर पीडामा रहेका महिलाहरूलाई प्रदेश सरकारको तर्फबाट एयरलिफ्टिङ सुविधाका कारण केही राहतको अनुभूति भएको अवस्था रह्यो भने सामाजिक संस्थाहरूको लामो प्रयास र दबावपछि सामाजिक विकास मन्त्रालय र पोखरा महानगरपालिकाको संयुक्त पहलमा निर्माण हुँदै गरेको महिला सुरक्षा आवास गृह निर्माण सम्पन्न भई सञ्चालनको चरणमा पुगेको छ। यसबाट आगामी दिनमा हिंसामा परेका महिलाहरूलाई तत्काल सुरक्षा दिन सकिने विश्वास लिन सकिन्छ। देशका कर्णधार वा भविष्य भनिने बाल बालिका मध्ये कैयन वर्तमानमै असुरक्षित छन्। बाल श्रम, बाल बालिका ओसार पसार, बेचबिखन, यौनजन्य हिंसा, शिक्षा र स्वास्थ्यको अवसरबाट वञ्चिती, सडक जीवन जिउन बाध्य जस्ता बाल अधिकार हननबाट बाल बालिका पीडित भएको इन्सेकको अभिलेखले देखायो। इन्सेक प्रतिनिधिहरूले जिल्लाका विद्यालयहरू अनुगमन गरेका थिए। धेरै जसो विद्यालयका भवन बाल मैत्री थिएनन्। छात्राहरूका लागि उचित शौचालय थिएन। अत्यन्त न्यून संख्यामा अपाङ्ग मैत्री विद्यालय भेटिए। निशुल्क शिक्षाको विषय व्यवहारमा लागू भएको पाइएन। सामुदायिक विद्यालयले विभिन्न बहानामा शुल्क असुल गरेको पाइयो। यस बाहेक समाजमा गैर राज्य पक्षबाट पनि बाल बालिका उत्तिकै हिंसाको चपेटामा परे। यस वर्ष बाल अधिकार उल्लङ्घनका घटनामा गण्डकी प्रदेशमा मात्रै 121 जना पीडित भएको अभिलेख भयो। गत वर्षको तुलनामा यो वर्ष बाल अधिकार उल्लङ्घनका घटनामा 31 जनाले वृद्धि भएको पाइयो। यस तथ्याङ्कले पनि बाल अधिकारको संरक्षणमा राज्यको जवाफदेहिता कमजोर देखियो। उमेर नपुगी विवाह हुने प्रचलन समाजमा अझै पनि कायम छ। धेरैजसो बाल विवाहका घटना प्रहरीसम्म आइपुग्दैनन्। प्रहरीसम्म आएका घटनामा प्रहरीले कानुनी कारवाहीको प्रक्रिया अगाडि बढाएको पाइयो। 21औं शताब्दीमा आइपुग्दा पनि समाजमा जातीय विभेदका घटनाहरू भइरहेका छन्। सरकारद्वारा जातीय विभेद मुक्त राज्य घोषणा गरिए तापनि बाहिरबाट जातीय विभेद गरेको नदेखिए तापनि मनभित्र अझै जातीय विभेदको अवशेष बाँकी नै रहेको कुरा सरकारवालाको भनाइबाट जानकारी प्राप्त भयो भने इन्सेकको अभिलेख अनुसार यस प्रदेशमा कास्की जिल्लामा भएका जातीय विभेदको घटनामा एकजना पुरुष पीडित भए। यस प्रदेशको बागलुङ र लमजुङ जिल्लामा दुईजना महिला कथित बोक्सीको आरोपमा कुटपिट तथा दुर्व्यवहारको घटनामा पीडित भए। शिक्षा स्वास्थ्य र खाद्य अधिकारको अवस्थामा उद्देश्य र लगानी अनुरूप उपलब्धि हासिल हुन सकिरहेको देखिएन। ज्येष्ठ नागरिक वैदेशिक रोजगार क्षेत्र अपाङ्गता भएका व्यक्तिहरूका मागहरूप्रति सरकारको उदासीनता देखिन्छ। अपाङ्गता भएका व्यक्तिहरूका लागि कतिपय स्थानमा परिचय पत्र बनाउन समस्या, त्यसै गरी सार्वजनिक सरकारका भौतिक संरचनाहरू अझै अपाङ्गता मैत्री नभएका कारण सार्वजनिक सेवा लिने क्रममा समस्याहरू भोग्नु परेका अवस्था पनि देखियो। नागरिकको स्थानीय तहप्रति सुशासन र जवाबदेहिताको अपेक्षा बढी देखिएको छ। बजार अनुगमन नहुँदा अधिकांश ग्रामीण भेगका जनता र यात्रीहरू राजमार्ग छेउका होटल तथा पसलहरूमा चर्को मूल्य तिर्न बाध्य छन्। तरकारी फलफूल लगायत खाद्य वस्तुमा अत्याधिक मात्रामा विषादीको प्रयोग र खाद्य वस्तुको मिसावटका कारण उपभोक्ताको स्वास्थ्य सम्बन्धी समस्या बढ्दो छ। कानुनी ज्ञानको अभाव आदिका कारण स्थानीय न्यायिक समिति सक्रिय नहुँदा ग्रामीण भेगमा भएका घरेलु हिंसाको घटनाका पीडित अझै जिल्ला प्रहरी कार्यालय धाउन बाध्य छन्। यस प्रदेशभित्रका अधिकांश कारागार र हिरासत कक्षमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएको देखियो। क्षमताभन्दा बढी कैदीबन्दी भएका कारण कारागारमा खानेपानी शौचालय र धेरैजसो कारागारमा कैदीबन्दीलाई सुत्ने ठाउँको अभाव रहेको अनुगमनका क्रममा पाइयो। सरकारबाट प्रदान गरिएको दैनिक सिधा अपर्याप्तताका कारण उनीहरूको दैनिक जीवन कष्टकर बनिरहेको जानकारी प्राप्त भयो भने पुराना र कमजोर भौतिक संरचनाका कारण भए र त्रासमा जीवन जिउन बाध्य रहेको अवस्था रह्यो। विस्तृत शान्ति सम्झौताका 14 वर्ष बितिसक्दा पनि संक्रमणकालीन न्यायको अनुभूति गर्न नपाउँदा अहिले पनि द्वन्द पीडितहरूमा निराशा र आक्रोश बढेर गइरहेको अवस्था देखियो। स्वास्थ्य संस्थामा निशुल्क बाँडिने औषधिको अभाव यो अवधिमा पनि कायमै रह्यो। बिरामीको तुलनामा चिकित्सक तथा अस्पतालमा सयाको अभाव हुनु, डाक्टरहरू दरबन्दीका आधारमा न्यून रहनु, बर्थिङ सेन्टरहरूमा उपचारको अभाव देखिनु, बालरोग तथा स्त्रीरोग विशेषज्ञ अधिकांश जिल्लामा नहुनु यस क्षेत्रमा भएका स्वास्थ्य सम्बन्धी समस्या हुन्। छिटो छरितो सेवा नदिँदा सरकारी अस्पताल र स्वास्थ्य चौकी अझै पनि नागरिकको पहिलो रोजाई बन्न सकेको छैन। झन्झटिलो प्रक्रियाका कारण स्वास्थ्य बिमा पनि प्रभावकारी बन्न सकिरहेको अवस्था देखिएन। विभिन्न समयमा चिकित्सक तथा कर्मचारीको हडतालका कारण बिरामीहरूको स्वास्थ्य अधिकारको अवस्था प्रतिकूल बन्यो। यो अवधिमा ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्ति र लैङ्गिक तथा यौनिक अल्पसंख्यक व्यक्तिहरूको अधिकार समेत कुण्ठित भएको पाइयो। वर्षको अन्त्यसम्म आइपुग्दा विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण आर्थिक, शैक्षिक, सांस्कृतिक लगायत अधिकारको क्षेत्रमा व्यापक असर पर्यो। सन् 2020 अन्त्यसम्म नेपालमा 2,60,593 जना संक्रमित भए, जसमध्ये 1,856 जनाको मृत्यु भयो। यस गण्डकी प्रदेशमा यस वर्षको अन्त्यसम्म आइपुग्दा 6,712 जना COVID-19 संक्रमित भए भने 106 जनाको मृत्यु भयो र 621 जना सक्रिय संक्रमित हुन पुगे। सरकारले सीमित स्रोत साधनका बावजुद पनि COVID-19 संक्रमण रोकथाम, प्रभावकारी नियन्त्रण तथा व्यवस्थापन गर्न माननीय मुख्यमन्त्रीज्यूको संयोजकत्वमा उच्च स्तरीय निर्देशक समिति गठन गरिएको थियो। तर पनि सरकारले कोरोना संक्रमितको परीक्षण तथा उपचारको प्रभावकारी प्रबन्ध गर्न नसक्नु, आम नागरिकका स्वास्थ्य संस्थामा पहुँच नहुनु, स्वास्थ्य संस्थामा मानवीय तथा उपचारका लागि आवश्यक पर्ने साधन स्रोत पर्याप्त व्यवस्था गर्न नसक्नु, स्वास्थ्य सामग्रीको समान वितरण नहुनु र वितरण भएका सामग्रीको गुणस्तर तथा विश्वसनीयताका प्रश्न उठ्नु, बन्दाबन्दी सुरु भएपछि आर्थिक रूपमा विपन्नहरूका लागि भनेर गरिएको राहत वितरणमा अनियमितता भएको, वास्तविक पीडितहरूले पाउन नसकेको गुणस्तरहीन खाद्य वस्तु वितरण गरिएका, क्वारेन्टाइनमा विश्व स्वास्थ्य संगठनको मापदण्ड बमोजिम बस्ने खाने व्यवस्थापन कमजोर हुँदा सरकारको आलोचना भयो। दैनिक लगभग 1,000 संख्यामा सर्वसाधारणको उपचार गर्ने पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई कोभिड उपचार केन्द्र बनाएका कारण आर्थिक अवस्था कमजोर भएका सर्वसाधारण नागरिकहरू प्राइभेट अस्पतालमा उपचारका लागि जानुपर्ने बाध्यता र प्राइभेट अस्पताल तथा क्लिनिकहरूले मनपरी ढङ्गबाट रकम असुली गरेको गुनासाहरू आए। समग्रमा COVID-19 र यसका कारण भएका बन्दाबन्दीका कारण खास गरी नागरिकका आवागमन, पेसा व्यवसाय तथा रोजगारीका क्षेत्र, स्वास्थ्य उपचार, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, बालबालिका र उनीहरूको शिक्षाको क्षेत्र र गर्भवती महिलाहरू बढी प्रभावित भएको पाइयो।
बाल सहभागिताको रूपमा हामीलाई नै समावेश गराएर कार्यक्रममा आमन्त्रण गर्नुभयो, त्यसको लागि इन्सेक परिवारलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। मानव अधिकारको कुरा गरिरहँदा मानव अधिकारभित्र रहेको बाल अधिकार जुन नेपालको संविधानको धारा नम्बर 39 रहेको छ, यसलाई पनि बाल अधिकारलाई फन्डामेन्टल राइट्सको कुरामा लिइरहँदाखेरि, मानव अधिकारलाई युनिभर्सल राइट्सको रूपमा लिइरहँदाखेरि, अहिले पोखरा महानगरपालिकाको क्षेत्रभित्र रहेर हेर्यो भने बाल अधिकार सुनिश्चित गर्नको लागि चाहिँ बाल बालिकाहरू स्वयं तातेको अवस्था पनि छ, र त्यही अनुसार संस्थाहरू र पोखरा महानगरपालिका पनि त्यही अनुसार तातेको अवस्था पनि छ होइन। त्यसमा अझै पनि सबैजना चाहिँ सहयोग गरेर, जुन हाम्रो यो अहिले बाल मैत्री अभियान छ त्यसमा सबैजना हातेमालो गरेर अगाडि बढ्नुहुन्छ भन्ने आशा गर्न चाहन्छु। अहिले यो 21 शताब्दीको थर्ड डिकेडमा आइरहँदाखेरि चाहिँ चुनौतीहरू धेरै आइसकेका छन् होइन। अहिलेको जेनेरेसनको बाल बालिकाहरू चाहिँ यो सामाजिक कार्यहरू भन्दा पनि भर्चुअल इन्भाइरोमेन्टमा नै उनीहरू रमाइरहेको अवस्था छ। यसलाई अवेर गर्न र यसबाट बालबालिकाहरूलाई यो बालमैत्री अभियानको रूपमा चाहिँ अगाडि बढाउन चाहिँ हामी कसरी अगाडि बढ्न सक्छौँ त भन्ने रूपमा पनि हजुरहरू सबैले चाहिँ सहयोग गर्नुहुन्छ भन्ने साथको अपेक्षा गर्दै, फेरि पनि हामीलाई समावेश गराउनु भएको कार्यक्रममा त्यसको लागि धेरै धेरै धन्यवाद अन्त्य गर्न चाहन्छु। धन्यवाद।
फागुन 7 गतेकै दिनमा तपाईँ उत्कृष्ट जिल्ला प्रतिनिधि भएर पुरस्कृत हुँदाखेरि तपाईँलाई चाहिँ कस्तो अनुभूति भएको छ?
धन्यवाद। खुसी लागेको छ यस अर्थमा कि हामीले हरेक वर्ष निकाल्ने मानव अधिकार वर्ष पुस्तक प्रकाशनका लागि जुन मेहनत अथवा जुन हामीले अभिलेखीकरण प्रलेखीकरण गर्छौँ र त्यो काम अथवा त्यो निरन्तरको कामलाई मूल्याङ्कन गरेर इन्सेकले दिएको यो पुरस्कारले मलाई अझ काम गर्ने हौसला बढाएको छ र एकदमै खुसी पनि लागेको छ। आगामी दिनमा अझ यो प्रलेखीकरण मानव अधिकार उल्लङ्घन जातीय घटनाहरूको प्रलेखीकरणमा अझ क्रियाशील बन्ने एउटा जोस र उत्साह चाहिँ थपेको छ।
मानव अधिकार वर्ष पुस्तक चाहिँ राष्ट्रिय अन्तर्राष्ट्रिय लेभलमा पनि धेरैको रेफरेन्स बुकको रूपमा पनि प्रयोग भएको हुनाले त्यसमा लिइने यी तथ्यहरूको लागि कत्तिको कसरत र मेहनत चाहिने रहेछ सुशनजी? जो अब अहिले तपाईँ पुरस्कृत पनि हुनुभयो, अलिकति अनुभव पनि छ होइन, धेरै दौडधुप पनि हुन्छ होला, त्यसको भेरिफाई पनि धेरैपटक गर्नुपर्छ होला, कतिपय अवस्थामा आशंका जन्माएर पनि बसिरहनु पर्ने अवस्था हुन्छ होला पुष्टिका लागि होइन।
हो, जस्तो कस्तो हुन्छ भने हामीले यो कतिपय अवस्थामा पीडित नै हामीसँग आइपुग्ने एउटा अवस्था रहन्छ। दोस्रो, हामीले चाहिँ सञ्चार माध्यमबाट पनि थाहा पाउँछौँ, हामी आफैले पनि फिल्डमा रहँदाखेरि देखिएका मानव अधिकार जातीय उल्लङ्घन घटनाहरूलाई समेट्छौँ भने कतिपय अदालत हुन्छ, त्यस्तै गरी सरकारवाला स्टेक होल्डर संस्थाहरू हुनुहुन्छ, उहाँहरूसँग हरेक दिन कोही न कोही पीडित ठोकिनु भएको हुन्छ, र त्यो सँगसँगै हामीले थाहा पाएका र हामीसँग आएका पीडितका जुन समस्याहरू छन्, ती जुन घटनाहरू छन्, अथवा कतिपय अवस्था पीडक नै हामीसँग आएको अवस्था पनि हुन्छ, बुझ्दै जाँदा अथवा चाहिँ भेरिफाई गराउँदै जाँदाखेरि ऊ पीडक ठहरिन्छ है, र त्यो खालको घटनाहरू हामीले लिइरहेका हुन्छौँ, र यो भेरिफाई गराउने सवालमा हामीले प्रहरी, अदालत होइन, सरकारी वकिलको कार्यालय सबैतिरबाट चाहिँ यो घटनालाई जस्टिफाई अथवा भेरिफाई गराइसकेपछि मात्र न यो अभिलेखीकरणमा जान्छ, र हाम्रो एउटा फर्मेट पनि रहन्छ, र त्यही फर्मेटमा रहेर हामीले घटनाहरूलाई अभिलेखीकरण गर्छौँ। जस्तो कतिपय हत्याको सवालमा पोस्टमार्टम गर्ने, त्यसको पोस्टमार्टम गर्ने चाहिँ डक्टरको नाम होइन, के भएको हो भन्ने उहाँको भर्सन, प्रहरीले कुन तरिकाबाट अनुसन्धान गरिरहेको छ, हो वा होइन होइन, र प्रहरीले कानुनी प्रक्रिया के भइरहेको छ भनेर अदालतसँग हामीले सबै घटनाको सुरुवातदेखि अन्त्यसम्म कुनै पनि घटना घटिसकेपछि अथवा कुनै पनि व्यक्ति पीडित भइसकेपछि पीडितले न्याय निरूपणको जुन लेभल हुन्छ उसले न्यायको अनुमति नगर्ने समयसम्म चाहिँ ती घटनालाई फलोअप गर्छौँ र के भइरहेको छ निचोडमा चाहिँ मानव अधिकार वर्ष पुस्तकमा समेटिन्छ।
हस्, धन्यवाद।
धन्यवाद।
कोही भन्छन् हावाबाट सर्छ, कोही भन्छन् सर्दै सर्दैन, कोही भन्छन् सधैँ मास्क लाउनु पर्छ, कोही भन्छन् कहिले लाउनु पर्दैन, धन बुझ्यो धन कठिन बुझ्यो बुझ्न कठिन।
हो, यस्ता अप्रमाणित सन्देश र गलत सूचनाको प्रवाहले साँच्चै नै कठिन बनाएको छ दाजी, यसले त भाइरस संक्रमणको जोखिम झन बढाउँछ।
त्यही त, अब कोही यो भाइरस भन्ने चिज के पनि होइन भन्दै सुझाव लत्याउने, कोही खतरनाक हो है भन्दै जनतालाई अत्याउने, कसका कुरा पत्याउने।
विश्व स्वास्थ्य संगठन, युनिसेफ, सरकारी निकाय, भरपर्दा स्वास्थ्य कर्मी अनि आधिकारिक स्रोतको सूचना र जानकारीलाई मात्र विश्वास गर्नुपर्छ।
COVID-19 महामारी बीचमा गलत सूचनाको महामारीबाट आफू र आफ्ना परिवारलाई सुरक्षित राखौं। अनौपचारिक क्षेत्र सेवा केन्द्र, इन्सेक।
मानवाधिकार शिक्षा कार्यक्रमका बारेमा आफ्ना राय, सल्लाह, सुझाव र प्रतिक्रिया पठाएर सहयोग गर्नुहुन अनुरोध छ। हामीलाई पत्राचार गर्ने ठेगाना हो मानवाधिकार शिक्षा रेडियो कार्यक्रम, अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक, गण्डकी प्रदेश कार्यालय, पोखरा। हामीलाई इमेलमा pokhara@insec.org.np पत्र पठाउन र facebook.com/insecradio कमेन्ट लेख्न सक्नुहुन्छ। मानवाधिकार शिक्षा रेडियो कार्यक्रमको निर्धारित समय पूरा भएको छ। कार्यक्रमबाट म अर्जु विष्ट सल्यानी र इन्सेक टिमलाई बिदा दिनुहोस्। नमस्कार।